अस्सलाम वालेकुम। पाकिस्तान में सर शाम के 7, भारत में 7:30 और यहाँ हमारे स्टूडियोज की घड़ियों में सुबह के 10 बज रहे हैं। वॉइस ऑफ अमेरिका वॉशिंगटन की उर्दू सर्विस से मैं हूँ खालिद हमीद, खबरों के एक बुलेटिन के साथ। दुनिया भर में गुजशत 24 घंटों के दौरान 2,18,000 से जायद केसेज रिपोर्ट हुए हैं, जो यौमिया केसेज की अब तक सबसे बड़ी तादाद है। पाकिस्तान में कोरोना वायरस के शिकार मजीद 78 मरीज दम तोड़ गए हैं, जिसके बाद कुल अमवात 4,473 हो गई हैं, जबकि 2,500 मरीजों की हालत तश्वीशनाक है। अमरीका में एक रोज के दौरान 52,000 केसेज रिपोर्ट हुए हैं। वबा के आगाज से अब तक ये अमरीका में यौमिया केसेस की सबसे ज्यादा तादाद है। जापान ने मुल्क भर में कोरोना वायरस के 100 से जायद नए केसेस की तस्दीक की है। खबरें अब तफसील के साथ। पाकिस्तान की फौज के शोबे ताल्लुकात आम्मा ISPR ने भारतीय ज़राए इब्लाग की उन खबरों की तर्दीद की है, जिनमें दावा किया गया है कि पाकिस्तान ने गिलगित बल्तिस्तान में लाइन ऑफ कंट्रोल पर मजीद फौज तैनात कर दी है। जुमेरात को एक ट्वीट में पाकिस्तानी फौज के तर्जमान ने इन खबरों को भी मनगढ़ंत करार दिया, जिनमें कहा गया है कि पाकिस्तान का स्कर्दू एयरपोर्ट चीन के जेर इस्तेमाल है। ISPR की जानिब से जारी बयान में कहा गया है कि पाकिस्तान की सरजमीन पर चीन का कोई फौजी तैनात नहीं है। इस तरह की गैर जिम्मेदाराना खबरें हकीकत के मनाफी और मनगढ़ंत हैं। इससे कबल भारतीय ज़राए इब्लाग ने दावा किया था कि पाकिस्तान ने लगभग 20,000 इजाफी फौज गिलगित बल्तिस्तान लाइन ऑफ कंट्रोल के अतराफ तैनात कर दी है। भारतीय अखबार द इकोनॉमिक टाइम्स की एक खबर में दावा किया गया था कि चीनी हुकाम पाकिस्तान की दहशतगर्द तंजीम अलबदर के साथ भारतीय कश्मीर में हमलों के लिए बातचीत कर रहे हैं। रिपोर्ट में दावा किया गया है कि LOC पर इजाफी फौज गुज़श्ता साल बालाकोट पर भारतीय हमले के बाद की जाने वाली तैनाती से भी ज्यादा है। चीन और भारत के दरमियान मई से ही सरहदी मकाम लद्दाख में कशीदगी जारी है। गुज़श्ता माह होने वाली एक झड़प में लगभग 20 भारतीय फौजी हलाक हो गए थे। चीन और भारत के हुकाम ने कशीदगी कम करने पर इत्तेफाक किया है, लेकिन इसके बावजूद फरीकैन एक दूसरे पर सरहदी खिलाफ वर्जियों के इल्जाम आयद कर रहे हैं। अमरीकी नुमाइंदे खसूसी बराए अफगान अमन अमल जालम खलीलजाद की वजारत खारजा में वजीर खारजा मखदूम शाह महमूद कुरैशी से मुलाकात हुई है, जिसमें खित्ते की सूरत हाल अफगान अमन अमल के हवाले से खसूसी तबादला ख्याल किया गया। अमरीकी नुमाइंदे खसूसी बराए अफगान मुफाहमती अमल एम्बेसडर जालम खलीलजाद ने कराची स्टॉक एक्सचेंज पर होने वाले दहशतगर्दी के हमले पर वजीर खारजा से इजहार अफसोस करते हुए कानून नाफिज करने वाले इदारों की तरफ से बरवक्त कार्रवाई और जवानों की मिसाली जुरत को सराहा। वजीर खारजा मखदूम शाह महमूद कुरैशी ने कहा कि अफगान अमन अमल में अब तक होने वाली पेशरफ्त इंतहाई हौसला अफजा है। फरीकैन की तरफ से बैन अफगान मुजाकरात पर आमादगी और मुजाकराती टीमों का ऐलान खुश आइंद है। इन मुजाकरात से अफगानिस्तान में मुस्तकिल और देरपा अमन की राह हमवार होगी। उन्होंने मजीद कहा कि अफगान अमन अमल अहम मरहले में दाखिल हो चुका है। इस मौके पर हमें उन अनासिर से खबरदार रहना होगा जो अफगानिस्तान में कयाम अमन की कोशिशों को सबोताश करना चाहते हैं। अक़वामे मुत्तहिदा की सलामती कौंसिल ने कराची स्टॉक एक्सचेंज पर इस हफ्ते के शुरू में दहशतगर्द हमले की सख्त मजम्मत की है, जिसमें 4 दहशतगर्दों समेत 8 अफराद हलाक हो गए थे। सिक्योरिटी कौंसिल के अरकान ने बुध के रोज एक बयान में इस वहशियाना और बुस्तिलाना दहशतगर्द हमले की मजम्मत की और हुकूमत पाकिस्तान और मरने वाले अहलकारों के लवाहिकीन से दिली ताजियत का इजहार किया। चीन की तरफ से पेश किए जाने वाले इस बयान को ताखीर से जारी किया गया, क्योंकि अमरीका और जर्मनी इस हमले का इल्जाम भारत पर आयद करने पर नाखुश थे। ये बात मुतअद्दिद भारतीय ज़राए इब्लाग ने रिपोर्ट की है। अक़वामे मुत्तहिदा के अफगानिस्तान में अमन मिशन यूनैमा ने अफगानिस्तान की लड़ाइयों में शहरियों की बढ़ती हुई अमवात पर तशवीश का इजहार किया है और तशद्दुद में कमी और शहरियों की मजीद हिफाजत पर जोर दिया है। यूनैमा ने जुमेरात के रोज एक बयान में कहा है कि साल सन 2020 के पहले 6 माह में इब्तदाई रिपोर्टों के मुताबिक शहरियों के खिलाफ जानबूझ कर किए जाने वाले हमलों में 800 शहरी हलाक और जख्मी हुए हैं। यूनैमा ने इसका तकरीबन निसफ जिम्मेदार तालिबान को ठहराया है। खबरें खत्म हुई।
ये वॉइस ऑफ अमेरिका है। आप हमारे प्रोग्राम फेसबुक पर भी बराहे रास्त देख सकते हैं। पता है facebook.com/VOA Urdu।
السلام علیکم، وائس آف امریکہ واشنگٹن کی اردو سروس سے نیوز شو کے ساتھ بہجت جلانی حاضر خدمت ہے۔ ابھی خالد امید سے آپ نے خبریں سنی اور اب پروگرام میں شامل کرتے ہیں آج کی اہم رپورٹیں۔ تو آئیے پروگرام کا باقاعدہ آغاز کرتے ہیں پاکستان سے اہم خبروں کی راؤنڈ اپ کے ساتھ۔ تفصیل پیش ہے عمیر بن ریاض کی رپورٹ میں۔
پاکستان کی فوج نے بھارتی ذرائع ابلاغ کی ان خبروں کی تردید کی ہے جن میں دعویٰ کیا گیا تھا کہ پاکستان نے گلگت بلتستان میں لائن آف کنٹرول پر مزید فوج تعینات کر دی ہے۔ جمعرات کو ایک بیان میں پاکستانی فوج کے ترجمان ادارے آئی ایس پی آر نے بھارتی ذرائع ابلاغ کی ان رپورٹس کو بھی من گھڑت قرار دیا جن میں کہا گیا تھا کہ پاکستان کا اسکردو ایئرپورٹ چین کے زیر استعمال ہے۔ آئی ایس پی آر نے اپنے بیان میں کہا ہے کہ پاکستان کی سرزمین پر چین کا کوئی فوجی تعینات نہیں ہے۔ بھارتی ذرائع ابلاغ نے بدھ کو دعویٰ کیا تھا کہ پاکستان نے لگ بھگ 20,000 اضافی فوج گلگت بلتستان میں لائن آف کنٹرول کے اطراف تعینات کر دی ہے۔ بھارتی اخبار دی اکنامک ٹائمز کی ایک خبر میں یہ دعویٰ بھی کیا گیا تھا کہ چینی حکام پاکستان کی ایک دہشت گرد تنظیم البدر کے ساتھ بھارتی کشمیر میں حملوں کے لیے بات چیت بھی کر رہے ہیں۔ رپورٹ میں کہا گیا تھا کہ ایل او سی پر تعینات کی جانے والی اضافی فوج گزشتہ سال بالاکوٹ پر بھارتی حملے کے بعد کی جانے والی تعیناتی سے بھی زیادہ ہے۔ خیال رہے کہ چین اور بھارت کے درمیان مئی سے ہی سرحدی مقام لداخ میں کشیدگی جاری ہے اور گزشتہ ماہ دونوں ملکوں کے فوجیوں کے درمیان ہونے والی ایک جھڑپ میں لگ بھگ 20 بھارتی فوجی ہلاک ہو گئے تھے۔ چین اور بھارت کے حکام نے کشیدگی کم کرنے پر اتفاق کیا ہے لیکن اس کے باوجود فریقین ایک دوسرے پر سرحدی خلاف ورزیوں کے الزامات عائد کر رہے ہیں۔ ادھر اقوام متحدہ کی سلامتی کونسل نے پاکستان اسٹاک ایکسچینج پر حملے کی مذمت کی ہے۔ بدھ کو جاری کیے گئے ایک بیان میں 15 رکنی کونسل نے کہا ہے کہ سلامتی کونسل کے ارکان کراچی میں دہشت گردوں کے حملے کی مذمت اور اس واقعے میں ہلاک ہونے والوں کے لواحقین کے ساتھ ہمدردی کا اظہار کرتے ہیں۔ بیان میں کہا گیا ہے کہ کسی بھی طرح کی دہشت گردی عالمی امن اور سلامتی کے لیے بڑا خطرہ ہے، لہذا دنیا کے ہر ملک کو دہشت گردی کے سہولت کاروں اور مالی معاونت کرنے والوں کو انصاف کے کٹہرے میں لانا ہوگا۔ بیان میں کہا گیا ہے کہ بین الاقوامی قوانین کے تحت ممالک حکومت پاکستان کے ساتھ اس ضمن میں تعاون کریں۔ سلامتی کونسل سے جاری بیان میں مزید کہا گیا ہے کہ دہشت گردی کی کوئی بھی کاروائی بلا جواز اور ایک جرم ہے۔ پیر کو پاکستان اسٹاک ایکسچینج پر دہشت گردوں کے حملے میں 4 حملہ آوروں سمیت 8 افراد ہلاک ہو گئے تھے۔ ایک بلوچ علیحدگی پسند تنظیم بلوچستان لبریشن آرمی نے حملے کی ذمہ داری قبول کی ہے۔ دریاسنا پاکستان نے تجارت کے لیے انگور اڈا اور خلاچی کے مقامات پر بھی افغان سرحد کھولنے کا فیصلہ کیا ہے۔ افغانستان کے لیے وزیر اعظم پاکستان کے خصوصی مندوب محمد صادق نے جمعرات کو ایک بیان میں کہا ہے کہ دونوں سرحدی مقام کھولنے کے لیے انتظامات کیے جا رہے ہیں۔ ان کے بقول 12 جولائی تک یہ دونوں سرحدی گزرگاہیں کھول دی جائیں گی۔ واضح رہے کہ دونوں ملکوں کے درمیان چمن، تورخم اور غلام خان کی سرحدی گزرگاہیں 22 جون سے پہلے ہی آپریشنل ہیں۔ دوسری طرف وزیر اعظم پاکستان کے مشیر برائے قومی سلامتی محید یوسف نے کہا ہے کہ یہ تاثر درست نہیں کہ پاکستان دنیا میں کرونا ایکسپورٹ کر رہا ہے۔ حال ہی میں برطانوی ذرائع ابلاغ نے دعویٰ کیا تھا کہ پاکستان سے برطانیہ آنے والے مسافر برطانیہ میں کرونا وائرس کے کیسز میں اضافے کا سبب بنے ہیں، لیکن جمعرات کو اسلام آباد میں نیوز کانفرنس کرتے ہوئے محید یوسف نے اس تاثر کی تردید کی اور کہا کہ پاکستان نے یہ معاملہ اسلام آباد میں تعینات برطانوی ہائی کمیشن کے ساتھ بھی اٹھایا ہے۔ انہوں نے کہا کہ پاکستان سے باہر جانے والے مسافروں کی اسکریننگ بھی لازمی قرار دے دی گئی ہے اور پوری کوشش ہے کہ پاکستان سے کوئی بھی کرونا کا مریض باہر نہ جائے۔ ان کا کہنا تھا کہ پاکستان نے گزشتہ 3 ماہ کے دوران کرونا سے بچاؤ کے لیے خصوصی انتظامات کیے ہیں۔ محید یوسف نے مزید کہا کہ خلیجی ممالک کے لیے پی آئی اے کی پروازیں جاری رہیں گی۔ انہوں نے کہا کہ کرونا وبا ختم نہیں ہوئی ہے، لہٰذا صرف وہی لوگ بیرون ملک سفر کریں جنہیں سفر کی ضرورت ہے۔ دریاسنا پاکستان میں کرونا وائرس کا پھیلاؤ جاری ہے اور ملک میں گزشتہ 24 گھنٹوں کے دوران مزید 4,339 کیس رپورٹ ہوئے ہیں۔ وائرس سے مزید 78 افراد بھی ہلاک ہو گئے ہیں۔ پاکستان میں کرونا وائرس کے مصدقہ مریضوں کی تعداد بڑھ کر 217,809 ہو گئی ہے، جبکہ 104,694 مریض اب تک صحتیاب ہو چکے ہیں۔ ملک میں گزشتہ 24 گھنٹوں کے دوران 22,128 ٹیسٹ کیے گئے ہیں، جبکہ مجموعی طور پر اب تک 13,27,638 ٹیسٹ ہو چکے ہیں۔
کرونا وائرس کی بر وقت تشخیص اس کے شافی علاج کے لیے بہت عام ہے۔ کئی مرتبہ وائرس جسم میں موجود نہ ہونے کے باوجود بھی ٹیسٹ ریزلٹ مثبت آ جاتا ہے اور کبھی وائرس کی موجودگی کے باوجود بھی منفی ہوتا ہے۔ کرونا وائرس ٹیسٹ کا انحصار کن چیزوں پر ہوتا ہے اور پاکستان میں دستیاب کٹس کس حد تک مؤثر ہیں؟ کیتیارا انیس کی رپورٹ میں تفصیل پیش کرتے ہیں۔
اسحاق شاکر سولنگی صحافی ہیں۔ گھر سے باہر نکل کر کام کرنا ان کی پیشہ وارانہ ضرورت ہے۔ حال ہی میں انہیں شدید پریشانی کا سامنا ہوا جب ایک سرکاری لیب کی جانب سے انہیں بتایا گیا کہ وہ COVID-19 پازیٹیو ہیں، لیکن 2 ہی دن بعد ایک نجی لیب نے انہیں منفی قرار دے دیا۔ اسحاق شاکر نے یہ ٹیسٹ بنا کسی علامت کے ایک اہم کوریج پر جانے سے قبل کروایا تھا جہاں انہیں اور بہت سے افراد سے ملنا تھا.
بہت ہی کمپلیٹلی فٹ تھا تو میں مجھے سمجھ میں نہیں آ رہی کہ علامت, چلو یہ بھی کہا جا رہا ہے کہ بھائی علامات نہیں بھی ہیں پھر بھی پازیٹو آتا ہے. میں نے کہا چلو ہو سکتا ہے علامات نہ ہوں پھر بھی پازیٹو, لیکن مجھے پتہ نہیں کیوں یقین نہیں آ رہا تھا. اچھا انہوں نے مجھے جب پازیٹو بتایا تو میں نے کوارنٹائن کر دیا اپنے آپ کو 14 تاریخ کو. میں 15 چھوڑ کر 16 کو پرائیویٹ لیب پہ چلا گیا, وہاں سے کرا لی تو وہ 17 کو ہی دے دی انہوں نے 24 گھنٹے میں, اور وہ نیگیٹو تھی.
حکومتی اعداد و شمار کے مطابق پاکستان میں اس وقت COVID-19 سے متاثرہ مریضوں کی تعداد 1.5 لاکھ سے تجاوز کر چکی ہے, جبکہ ملک میں روزانہ اوسطاً 30,000 سے زیادہ کووڈ ٹیسٹ کیے جا رہے ہیں. ڈاکٹروں کا کہنا ہے کہ ٹیسٹ کس وقت اور کس کٹ کے ذریعے کیا گیا ہے اس کا نتیجے پر اثر پڑ سکتا ہے.
ٹائمنگ کا ہو سکتا ہے کہ جس ٹائم پہ ہم نے سیمپل لیا ابھی اتنا وائرس وہاں پہ تھروٹ میں نہیں ہے, بہت ارلی کانٹیکٹ ہوا ساتھ ہی ہم نے جا کے ٹیسٹ کے لیے چلے گئے, اٹ مے بی فالس نیگیٹو تو نہیں ہے. کہ جس کٹ سے کیا جاتا ہے یہ اس کے اندر ایک جین پہ بیسڈ ہوتی ہیں. جینز یہ جو ڈی این اے کا سیکوینس ہوتا ہے اس کو ہم کہتے ہیں, یہ سنگل جین, ڈبل جین اور ٹرپل جینز. جو سنگل جین کٹس ہیں کبھی کبھی جو یوز شروع میں ہوتی بھی رہی ہیں اور کئی جگہوں پہ شاید ہوتی بھی ہوں ابھی بھی, وہ عام طور پہ فالس پازیٹیو دے سکتی ہیں کیونکہ وہ نان کووڈ کرونا, یعنی کہ وہ کرونا صرف کرونا یہ والا کرونا نہیں, یہ کرونا بہت سارے ہوتے ہیں اور بھی, تو کسی اور کرونا کو بھی پک کر سکتی ہے.
محکمہ صحت کے حکام کا کہنا ہے کہ دنیا بھر میں COVID-19 ٹیسٹ کے نتائج مکمل طور پر قابل بھروسہ نہیں ہیں. اس ٹیسٹنگ کے لیے تمام ممالک تقریباً ایک سی کٹس استعمال کر رہے ہیں اور پاکستان بھی اسی معیار کے مطابق ٹیسٹنگ کر رہا ہے.
فالس پازیٹیو اور فالس نیگیٹو جو ہے یہ تو ایک انٹرنیشنل کرائیٹیریا ہے, اور خود کمپنی والے لکھ کے بھیجتے ہیں کہ آپ کو یہ توقع رکھنی چاہیے یہ 30% فالس نیگیٹو آ سکتا ہے. جہاں تک کٹس کا معاملہ ہے تو میری معلومات کے تحت یہ ساری کی ساری کٹس جو ہیں وہ چائنا سے امپورٹ ہوئی ہوئی ہیں یا چائنا نے ہم کو دی ہوئی ہیں. چنانچہ اس میں پاکستان میں تو نہ کٹس بن رہی ہیں نہ اس کا ری ایجنٹ بن رہا ہے جو اس کو ٹیسٹ کرتا ہے. چنانچہ ہمیں چائنا کی کریڈیبلٹی پہ یقین کرنا پڑے گا, اور جو کچھ بھی موجود ہے ہمارے اوپر ہمارے پاس موجود ہے اسی میں ہی رہ کر ہمیں یہ سارے ٹیسٹ ہم پرفارم کر رہے ہیں, ہمارے پاس اور کوئی چارہ نہیں ہے.
ڈاکٹروں کے مطابق پاکستان میں کووڈ ٹیسٹ کے نتائج میں تضاد کی وجہ کٹس نہیں ہے, البتہ سیمپل لینے کا ٹائم ان کے ریزلٹ پر اثر انداز ہو سکتا ہے. ان کے مطابق جب تک نئی ٹیکنالوجی متعارف نہیں ہو جاتی اس مسئلے کا کوئی فوری حل ممکن نہیں. یہ تھی آرانیس, وائس آف امریکہ, اسلام آباد.
کرونا وائرس کے بعد ہونے والے لاک ڈاؤن اور پابندیوں کے نتیجے میں کاروباروں پر کیا اثرات مرتب ہوئے ہیں, تفصیلات بتاتے ہیں لاہور سے ضیاء الرحمان.
لاہور میں بڑے کاروباری مراکز ہوں یا چھوٹے بازار, ان دنوں ہر جگہ حکومت کی کرونا وائرس کے بارے میں ہدایات پر عمل کو یقینی بنانے کی کوشش کی جا رہی ہے. الفتح ڈپارٹمنٹل سٹور کا شمار ایک بڑے کاروباری مرکز میں ہوتا ہے. سٹور کے مالک عرفان اقبال شیخ کے مطابق تمام ملازمین اور خریداروں کو ماسک اور دستانے دینے, تمام شیلفوں کو سینیٹائز کرنے اور دیگر ایس او پیز کا خیال رکھنے کی وجہ سے ان کے اخراجات میں 8% کا اضافہ ہوا ہے.
پہلے تو تقریباً 51 ڈیز جو نا یہ ٹوٹل شٹ ڈاؤن تھا, اس کی وجہ سے ریٹیل میں کوئی 20 بلین روپیز پر ڈے کا نقصان ہوا پاکستان میں, اور اگر آپ اس کو انڈسٹری بھی ساتھ شامل کر لیں تو 30 بلین پر ڈے انڈسٹری کا بھی جو نام جو ہمارا ہوتا ہے بزنس اس کا بھی کمی آئی, یہ ٹوٹل 58 بلین پر ڈے کی کمی آئی ہے جب یہ لاک ڈاؤن مکمل تھا. اب سیمی اسمارٹ لاک ڈاؤن ہو گیا, اب بزنسز کھلے ہیں, 7 بجے تک کھلتے ہیں صبح سے لے کے 9 بجے تک, تو تقریباً کوئی بزنس 50% کے قریب ہے.
ایسی ہی صورتحال شہر کے دیگر بازاروں میں دیکھنے کو ملتی ہے, جہاں خریداروں کی تعداد کم ہے اور ہر دکاندار نے کرونا وائرس سے متعلق قواعد و ضوابط کو اپنے داخلی دروازے پر چسپا کیا ہوا ہے. دکانداروں کے مطابق حکومتی ہدایت پر عمل کرنا مشکل کام ہے.
گرمیوں میں آپ کو پتا کہ یہاں پہ پاکستان کے اندر موسٹلی جتنے بھی لوگ ہیں وہ شام کے ٹائم نکلتے ہیں 6 بجے کے بعد, تو 7 بجے بجن کلوزنگ ہو جاتی ہے, سارا دن سخت دھوپ ہوتی ہے, فارغ بالکل بیٹھے ہوتے ہیں,
کاروبار نہیں ہے کسی کا, یا جس نے کوئی سوچا ہوا تھا اس کے پاس وہ روزگار نہیں ہے, اس کی سیلری نہیں ہے جس کی وجہ سے وہ پیسے ملے تو یہ چیزیں خرید سکے. ماسک وغیرہ ہے اور ڈیٹول ہے اور دوسری چیزیں جو ہیں وہ ہمیں ساری پرووائ�ڈ کرنی پڑتی ہے. ڈیلی کا تقریباً جو ہے نا 3,000 سے 4,000 روپیہ جو ہے نا ایکسپریس بڑھ گئے ہیں.
ہم اس موسم میں 150-100 से अबव रूम कूलर सेल करते थे। इस वक्त आप पोजीशन देख रहे हैं, एक भी कोई कस्टमर हमारी दुकान पर मौजूद नहीं है।
ताजरों के मुताबिक सनअतों के मुकम्मल तौर पर ना खुलने के बायस अशिया की सप्लाई में भी तातुल आया है। पाकिस्तान में कोरोना के मरीजों की तादाद में इजाफा हो रहा है। टीबी माहिरीन के मुताबिक अगर SOP पर अमल ना किया गया तो हर गुजरते दिन के साथ इसकी शिद्दत मजीद बढ़ेगी, जबकि कारोबारी हजरात कहते हैं कि इसके असरात से निकलने के लिए उन्हें कई माह लग जाएंगे। वायरस की वजह से मुहासलात की मद में हुकूमती आमदन में भी कमी वाकई हुई है।
जो बिल्कुल लॉकडाउन रहा है उसमें तकरीबन 75-80 करोड़ रुपीज पर डे गवर्नमेंट को रेवेन्यू में कमी आई, और अब जो इस वक्त जो है जो ये चल गया और सेमी अपना चल रहा है, तो इस वक्त तकरीबन क्योंकि बिजनेस बहुत डाउन हो गए हैं, स्लो हो गए हैं, तो इस वक्त तकरीबन कोई 30-35 करोड़ रुपीज पर डे गवर्नमेंट को लॉस हो रहा है।
ऐवाने सनअत और तिजारत लाहौर के मुताबिक कारोबार की मुकम्मल तौर पर बहाली कोरोना वायरस के खात्मे से मशरूत है। कोरोना वायरस के बारे में SOPs पर अमल को यकीनी बनाने के लिए जिला हुकूमत लाहौर की टीमें बाजारों में जांच पड़ताल भी करती रहती हैं और कवायद जवाबित का ख्याल ना रखने वालों के खिलाफ कार्रवाई की जाती है। ज़ियाउर रहमान, वॉइस ऑफ अमेरिका, लाहौर।
अमरीका के नुमाइंदा खसूसी बराए अफगान अमन अमल जलमे खलीलजाद की वजारत खारजा में वजीर खारजा मखदूम शाह महमूद कुरैशी से मुलाकात हुई, जिसमें खित्ते की सूरत हाल अफगान अमन अमल के हवाले से खसूसी तबादला ख्याल किया गया। अमरीकी नुमाइंदा खसूसी बराए अफगान मुफाहमती अमल एम्बेसडर जलमे खलीलजाद ने कराची स्टॉक एक्सचेंज पर होने वाली दहशतगर्दी के हमले पर वजीर खारजा से इजहार अफसोस करते हुए कानून नाफिज करने वाले इदारों की तरफ से बरवक्त कार्रवाई और जवानों की मिसाली जुरत और हिम्मत को सराहा। वजीर खारजा मखदूम शाह कुरैशी ने कहा कि अफगान अमन अमल में अब तक होने वाली पेशरफ्त इंतहाई हौसला अफजा है। फ्रीकैन की तरफ से बैनुल अफगान मुज़ाकरात पर आमादगी और मुज़ाकराती टीमों का ऐलान खुशाइंद है। अन मुज़ाकरात से अफगानिस्तान में मुस्तकिल और देरपा अमन की राह हमवार होगी। उन्होंने मजीद कहा कि अफगान अमन अमल अहम मरहले में दाखिल हो चुका है और इस मौके पर हमें उन अनासिर से खबरदार रहना होगा जो अफगानिस्तान में क्याम अमन की काविशों को सबोताज करना चाहते हैं। वजीर खारजा शाह महमूद कुरैशी ने कहा कि पाकिस्तान गुज़श्ता 40 बरसों से अफगान पनाह गजीनों की मेज़बानी करता आया है और उनकी बाइज्जत वतन वापसी को यकीनी बनाने के लिए आलमी बिरादरी को हाथ बढ़ाना होगा। पाकिस्तान अफगान कज़िये के मुस्तकिल और पुरअमन सियासी हल के लिए इलाकाई और आलमी फरीकों के साथ तआवुन के लिए तैयार है और मुश्तरका जिम्मेदारी निभाते हुए अफगानिस्तान में क़याम अमन के लिए अपना मुसालेहाना किरदार खलूस नीयत से अदा करता रहेगा। इस मौके पर सेक्रेटरी खारजा सुहेल महमूद और पाकिस्तान के नुमाइंदे खसूसी बराए अफगानिस्तान सिफारतकार मोहम्मद सादिक भी मौजूद थे। तवक्को की जा रही है कि अफगान हुकूमत और तालिबान के दरमियान अमन बातचीत इस माह के दौरान शुरू हो जाएगी। अफगानिस्तान में अक्वामे मुत्तहिदा के इमदादी मिशन ने फ्रीकैन से अपील की है कि आम शहरियों के तहफ्फुज़ पर खसूसी तवज्जो दी जाए और तनाज़े की शिद्दत को कम किया जाए ताकि जानें बचाई जा सकें और दोहा में होने वाली आइंदा अमन बातचीत के लिए साजगार माहौल तश्कील हो सके। मिशन ने खास तौर पर तशद्दुद के हालिया वाकयात पर तशवीश का इजहार किया जिनमें आम शहरियों को निशाना बनाया गया था। मजहबी रहनुमाओं, तिब्बी अमले, अदलिया के अरकान, सिविल सोसाइटी के फाल कारकुनों, गैर सरकारी तंजीमों और सहाफियों पर हमले किए गए। मिशन ने तवक्को जाहिर की है कि अफगान हुकूमत इन हमलों के जिम्मेदार अफराद के खिलाफ कार्रवाई करेगी। मिशन ने अफगानिस्तान की सिविल सोसाइटी की हिमायत का भी इआदा किया है। अक्वामे मुत्तहिदा के सेक्रेटरी जनरल की अफगानिस्तान के लिए खसूसी नुमाइंदा डेबरा लेवंस ने आइंदा मुतवक्के तौर पर होने वाले बैनुल अफगान मुज़ाकरात को खुश आइंद करार दिया। उन्होंने कहा कि फ्रीकैन इस सिलसिले में क़याम अमन के लिए अपने अज़्म का इजहार करें और शहरियों के तहफ्फुज़ और तशद्दुद में कमी के लिए ठोस इकदामात इख्तियार किए जाएं। डेबरा का कहना था कि कुछ ऐसे लोग भी मौजूद हैं जो अफगानिस्तान में जंग का खात्मा नहीं चाहते। उन्होंने कहा कि ये लोग जो भी हिकमत अमली अपनाएं उन्हें अमन कोशिशों को सबोताज करने की इजाजत नहीं दी जाएगी। भारत की जानिब से चीन की मोबाइल एप्लीकेशन टिकटॉक पर पाबंदी से उसके स्टार्स की आमदन बंद हो गई है और उनमें मायूसी का एहसास बढ़ने लगा है। टिकटॉक भारत में न सिर्फ सैकड़ों अफराद की आमदनी का बड़ा जरिया थी बल्कि करोड़ों अफराद के लिए तफरी का बायस भी थी। भारत ने टिकटॉक समेत चीन की दर्जनों ऐप्स को मुल्की सलामती के लिए खतरा करार देते हुए मंगल के रोज उन पर पाबंदी आयद कर दी थी। भारत में टिकटॉक मकबूल तरीन मोबाइल एप्लीकेशन में से एक है। ये चीनी कंपनी बाइटडांस की मलकियत है जो भारत में 1 बिलियन मायाकारी की मंसूबाबंदी कर रही थी। ये मार्केट में बहुत तेजी से आगे बढ़ रही थी और इसके मुलाजमीन की तादाद 2000 बताई जाती है।
ये वॉइस ऑफ अमेरिका वॉशिंगटन है। आप हमारे प्रोग्राम हमारी वेबसाइट पर किसी भी वक्त देख सकते हैं। पता है www.urduvoa.com।
ये वॉइस ऑफ अमेरिका वॉशिंगटन की उर्दू सर्विस है। خبروں اور حالات حاضرہ کی رپورٹوں پر مبنی نیوز شو آپ کے لیے پیش کیا جا رہا ہے۔ اور اب پیش ہیں کچھ عالمی خبریں۔ امریکہ کے وزیر خارجہ مائک پامپیو نے کہا ہے کہ چین کا ہانگ کانگ سے متعلق نیا سیکیورٹی قانون تمام اقوام کی توہین ہے۔ امریکہ کو اس قانون اور ہانگ کانگ کے خطے میں رہنے والے لوگوں بشمول امریکیوں کے تحفظ پر سخت تشویش ہے۔ کاشف آوان کی رپورٹ میں تفصیل پیش ہے۔
مائک پامپیو نے بدھ کو کہا ہے کہ نئے قانون کے آرٹیکل 38 کا اطلاق ان افراد پر بھی ہوتا ہے جو ہانگ کانگ کے شہری بھی نہیں ہیں، اور ان لوگوں پر بھی جنہوں نے ہانگ کانگ کی حدود سے باہر کوئی جرم کیا ہو۔ ان کے بقول بظاہر ایسا لگتا ہے کہ ہانگ کانگ میں نافذ سیکیورٹی قانون کا آرٹیکل 38 ہانگ کانگ میں مقیم امریکی شہریوں کے لیے ہے۔ امریکی وزیر خارجہ نے کہا کہ یہ قانون اشتعال انگیز اور تمام اقوام کے لیے توہین آمیز ہے۔ خیال رہے کہ چین کے پارلیمنٹ نے 2 روز قبل ہانگ کانگ سے متعلق نیا سیکیورٹی قانون منظور کیا تھا، جس کے تحت چین کے قومی سلامتی کے قوانین ہانگ کانگ میں نافذ کیے گئے ہیں۔ نئے قانون کے تحت چین کی سیکیورٹی اداروں کو ہانگ کانگ میں کام کرنے کی اجازت ہوگی اور وہ اپنے دفاتر ہانگ کانگ میں بھی کھول سکیں گے۔ نیا سیکیورٹی قانون ہانگ کانگ کے شہریوں کو پابند کرتا ہے کہ وہ علیحدگی سے متعلق کسی بھی قسم کی سرگرمیوں میں شرکت، علیحدگی کے نعرے لگانے یا بینرز اور جھنڈوں کو تھامنے سے گریز کریں، بصورت دیگر وہ قانون کی خلاف ورزی کے مرتکب ہوں گے۔ چین نے 30 جون کو یہ قانون ہانگ کانگ میں نافذ کیا ہے، جس کے نفاذ کے 24 گھنٹوں سے بھی کم وقت میں اس قانون کے تحت گرفتاریاں شروع کر دیں۔ دوسری جانب برطانیہ نے ہانگ کانگ کے شہریوں کو برطانیہ کی شہریت دینے کا دائرہ کار وسیع کر دیا ہے۔ یاد رہے کہ ہانگ کانگ پہلے برطانیہ کی کالونی تھی، جسے 1997 میں ایک معاہدے کے تحت برطانیہ نے چین کے حوالے کیا تھا۔ گزشتہ روز ہانگ کانگ کی چین کو حوالگی کے 23 سال مکمل ہو گئے ہیں۔ برطانیہ کے وزیر اعظم بوریس جانسن نے بدھ کو پارلیمنٹ میں خطاب کرتے ہوئے کہا کہ ہم قوانین اور ذمہ داریوں کے ساتھ کھڑے ہیں۔ انہوں نے ہانگ کانگ کی چین کو حوالگی سے متعلق معاہدے کا حوالہ دیتے ہوئے کہا کہ چین کی جانب سے ہانگ کانگ میں سیکیورٹی قانون کا نفاذ سائنو برٹش جوائنٹ ڈکلیریشن کی کھلی اور سنگین خلاف ورزی ہے۔ وزیر اعظم بوریس جانسن نے کہا کہ لندن نے بیجنگ کو خبردار کیا ہے کہ وہ برطانیہ کے اوورسیز شہریوں کا درجہ رکھنے والے ہانگ کانگ کے شہریوں کے لیے برطانیہ منتقل ہونے کا نیا راستہ متعارف کرائے گا۔ خیال رہے کہ ہانگ کانگ کے 3 لاکھ کے قریب شہریوں کے پاس برطانوی اوورسیز پاسپورٹ بھی ہیں، جبکہ 26 لاکھ سے زائد مزید شہری بھی اسے حاصل کرنے کی اہلیت رکھتے ہیں۔
افریقہ سے تعلق رکھنے والے تقریباً 2,80,000 پناہ گزین جنگ زدہ یمن میں پناہ لیے ہوئے ہیں۔ امدادی تنظیموں کا کہنا ہے کہ وبا کے دوران ان پناہ گزینوں کو ملنے والی بین الاقوامی مدد نہ ہونے کے برابر رہ گئی ہے، جس کی وجہ سے یہ افراد بمشکل گزارا کر رہے ہیں۔ آئیے سعدیہ زیبرانجا کی رپورٹ میں آپ کو تفصیل سنواتے ہیں۔
تصور کیجئے کہ اس جگہ رہنا کتنا مشکل اور خطرناک ہوگا کہ آپ یمن جیسے ملک میں ہجرت کرنے پر مجبور ہو جائیں، جس کا شمار نہ صرف دنیا کے غریب ترین ملکوں میں ہوتا ہے بلکہ جو جنگ، غذائی قلت اور حیضے جیسی بیماریوں سے نبردازما ہے۔ اور پھر یمن کے پناہ گزینوں پر ایک اور آفت ٹوٹ پڑی۔
هذا الوباء اثر بشكل كبير فالان قد
وبا نے ہمیں بری طرح متاثر کیا ہے۔ میری ماں کے پاس کوئی باقاعدہ نوکری نہیں ہے، وہ گھروں میں صفائی کا کام کرتی ہیں حتیٰ کہ وبا کے دوران بھی، لیکن کچھ لوگ دروازہ نہیں کھولتے اور بے عزتی بھی کرتے ہیں۔
کینیا کے بعد یمن ہی میں سب سے زیادہ صومالی پناہ گزین موجود ہیں، لیکن امدادی کارکنوں کا کہنا ہے کہ وبا کی وجہ سے دنیا کی معیشت متاثر ہوئی ہے اور انہیں بین الاقوامی مدد اس طرح نہیں مل پا رہی جیسے پہلے مل رہی تھی۔ اقوام متحدہ کے ادارہ برائے پناہ گزین کا کہنا ہے کہ اس موسم گرما میں ممکن ہے ادارے کے پاس پناہ گزینوں کے لیے موجود رقم ختم ہو جائے، اور اسے ایسے وقت میں جب یمن معاشی مسائل سے گزر رہا ہے 1500 کے قریب مقامی ملازمین کو کام سے فارغ کرنا پڑے۔ پناہ گزینوں کا کہنا ہے کہ وبا کی وجہ سے غربت میں مزید اضافہ ہوا ہے، جس سے وائرس کے پھیلنے کا خدشہ اور بڑھ گیا ہے۔
اگر میری والدہ گھر پر رہتی ہیں تو وہ ہمیں خوراک فراہم نہیں کر سکتی، اور اگر باہر جاتی ہیں تو وائرس گھر لے کر آنے کا خطرہ بڑھ جاتا ہے۔
24 جون تک یمن میں کرونا کے نسبتاً کم کیسز سامنے آئے ہیں، یعنی 1000 سے بھی کم، لیکن امدادی کارکنوں کا کہنا ہے کہ ہو سکتا ہے کہ تعداد اس سے کہیں زیادہ ہو اور بڑھ رہی ہو، کیونکہ یہاں حفاظتی اقدامات نہیں کیے جا رہے اور زیادہ تر لوگ سماجی فاصلے اور صفائی کا خیال نہیں رکھ رہے۔ امدادی کارکنوں کا کہنا ہے کہ ایسا ہوا تو مشکلات بہت بڑھ جائیں گی، کیونکہ یہاں 5 سالہ خانہ جنگی کے دوران ہزاروں ہسپتال تباہ کر دیے گئے ہیں اور بعض انتہائی بنیادی طبی آلات بھی موجود نہیں۔ ناصر شاکر کے ساتھ سعدیہ زیبرانجھا، وائس آف امریکہ۔
روس کے عوام نے صدارتی انتخاب لڑنے سے متعلق آئینی ترمیم کے حق میں فیصلہ دیا ہے، جس کے بعد صدر ولادیمیر پوٹن کے لیے 2036 تک اقتدار میں رہنے کی راہ ہموار ہو گئی ہے۔ کاشف اوان کی رپورٹ میں تفصیل پیش ہے۔
روس میں صدر کے مزید دو مرتبہ الیکشن لڑنے کی اجازت دینے سے متعلق آئین میں ترمیم کے لیے گزشتہ ایک ہفتے سے ریفرنڈم جاری تھا جو بدھ کو مکمل ہو گیا ہے۔ روس کے سینٹرل الیکشن کمیشن کے مطابق 99.9% ووٹوں کے نتائج مرتب کر لیے گئے ہیں، جس کے مطابق 77.9% عوام نے صدر کے انتخاب لڑنے سے متعلق آئینی ترمیم کے حق میں ووٹ دیا ہے، جبکہ 21% عوام نے اس کی مخالفت کی ہے۔ ولادیمیر پوتن کی مدت صدارت 2024 میں ختم ہوگی، تاہم نئی آئینی ترمیم کے بعد وہ مزید دو مرتبہ 6-6 سالہ مدت کے لیے انتخابات میں حصہ لے سکیں گے۔ اس طرح 67 سالہ پیوتن 2036 میں اپنی عمر کے 83 سال میں پہنچ کر بھی روس کے صدر رہ سکیں گے۔ الیکشن کمیشن کی سربراہ ایلا پیمفلووا نے کہا ہے کہ آئینی ترمیم سے متعلق ہونے والے ریفرنڈم کی شفافیت یقینی بنانے کے لیے حکام نے سخت محنت کی تھی۔ آئینی ترمیم کے لیے انتخابات کی نگرانی کرنے والی ایک غیر سرکاری تنظیم گولوس نے کہا ہے کہ ووٹنگ کے دوران کئی بے ضابطگیاں دیکھی گئی ہیں، جس کے بعد ریفرنڈم کے نتائج کی قانونی حیثیت سے متعلق کچھ نہیں کہا جا سکتا۔ آئینی اصلاحات کے لیے ہونے والی ووٹنگ کے خلاف بدھ کو سماجی رہنماؤں نے ماسکو کے ریڈ اسکوائر پر جمع ہو کر علامتی احتجاج کیا، جس میں سے کئی کو پولیس نے حراست میں لے لیا۔ ناقدین کا کہنا ہے کہ صدر پیوتن کو اقتدار پر بٹھانے کے لیے کی جانے والی آئینی ترمیم کے بھیانک نتائج برآمد ہوں گے۔ حزب اختلاف کے رہنما اور کرپشن کے خلاف سرگرم سماجی کارکن الیکسی نیلونی نے ووٹنگ کو غیر قانونی قرار دیتے ہوئے کہا ہے کہ آئینی ترمیم کا مقصد ولادیمیر پیوتن کو تاحیات صدر بنانا ہے، اس لیے ریفرنڈم کے نتائج تسلیم نہیں کیے جائیں گے۔ اپنے حامیوں سے ایک ویڈیو خطاب میں انہوں نے کہا کہ کورونا وائرس کی وجہ سے اپوزیشن آئینی ترمیم کے خلاف احتجاج نہیں کرے گی، حتی موسم خزاں میں ہونے والے مقامی حکومتوں کے انتخابات میں حصہ لے کر اس کا جواب دیا جائے گا۔ الیکسی نیلونی نے کہا کہ صدر پیوتن کو سڑکوں پر عوام کی جمع ہونے سے خوف آتا ہے اور وہ اس وقت تک اقتدار سے الگ نہیں ہوں گے جب تک لاکھوں افراد سڑکوں پر جمع نہ ہو جائیں۔ یاد رہے کہ ولادیمیر پیوتن روس کی جدید تاریخ میں سوویت ڈکٹیٹر جوزف اسٹالن کے بعد سب سے طویل عرصے تک ملک کے صدر رہنے والے رہنما ہیں۔ صدر پیوتن کے مخالف اور سماجی کارکن اینڈری پیووروف نے اپنی ایک ویڈیو میں کہا ہے کہ ہمیں حکام کو ذہن نشین کرانے کی ضرورت ہے کہ ہم جیسے لاکھوں افراد ایسے ہیں جو صدر پیوتن کو 2036 تک ملک کا صدر دیکھنا نہیں چاہتے۔
امریکہ میں کرونا وائرس کے ایک روز کے اندر سامنے آنے والے کیسز کی تعداد ریکارڈ سطح پر پہنچ گئی۔ گزشتہ 24 گھنٹوں کے دوران 50,000 نئے کیسز کی تصدیق ہوئی۔ ان میں سب سے زیادہ کیسز کیلیفورنیا میں سامنے آئے، جن کی تعداد 9,740 ہے، جبکہ ٹیکسس میں 8,076، فلوریڈا میں 6,563 اور ایریزونا میں 4,877 نئے کیسز کی تصدیق ہوئی۔ اس کے علاوہ الاسکا، جارجیا، شمالی کیرولائنا، لوئیزیانا اور ٹینیسی ریاستوں میں بھی کرونا وائرس کے ریکارڈ کیسز سامنے آئے۔ کیلیفورنیا میں نئے کیسز کی ریکارڈ تعداد کے باعث گورنر گیون نیوسم نے پابندیاں دوبارہ عائد کر دی ہیں، جن میں شراب خانوں اور سنیما گھروں کی بندش شامل ہے۔ انہوں نے ریاست کی 19 کاؤنٹیوں میں ریسٹورانوں میں بیٹھ کر کھانا کھانے پر بھی دوبارہ پابندی لگائی ہے۔ ادھر نیو یارک شہر کے میئر بل ڈی بلاسیو نے ریسٹورانوں میں بیٹھ کر کھانا کھانے کی پابندی ختم کرنے کے اقدام کو معطل کر دیا ہے اور خدشہ ظاہر کیا ہے کہ کرونا سے متاثرہ افراد بڑی تعداد میں دوسرے شہروں سے نیو یارک آ رہے ہیں، جس سے نیو یارک میں یہ وائرس دوبارہ سر اٹھا سکتا ہے۔ اس سے پہلے امریکہ میں اعلیٰ ترین طبی مشیر ڈاکٹر اینتھنی فاؤچی نے سینٹ کی کمیٹی کو بتایا تھا کہ اگر کرونا وائرس کو پھیلنے سے نہ روکا گیا تو امریکہ میں روزانہ کی بنیاد پر سامنے آنے والے نئے کیسز کی تعداد 1,00,000 سے تجاوز کر سکتی ہے۔ عالمی ادارہ صحت کا کہنا ہے کہ دنیا بھر میں کرونا وائرس کے 1 کروڑ سے زائد کیسز کا 60% صرف جون کے مہینے میں سامنے آیا، جس سے اندازہ ہوتا ہے کہ یہ وائرس دوبارہ تیزی سے پھیل رہا ہے۔ ادارے نے کہا ہے کہ دنیا بھر میں کرونا وائرس کے ہر روز 1,60,000 نئے کیسز سامنے آ رہے ہیں۔ ادھر امریکہ کی دوا ساز کمپنی فائزر اور جرمن فرم بائیو اینٹک نے کہا ہے کہ کرونا وائرس کی ایک نئی ممکنہ ویکسین کے حوصلہ افزا نتائج برآمد ہوئے ہیں۔ وقار محمد خان کی رپورٹ میں تفصیل پیش ہے۔
کمپنیوں کا کہنا ہے کہ جن لوگوں کو ویکسین لگائی گئی ہیں، ان کے جسم میں 1 ماہ کے اندر اینٹی باڈیز کی سطح شفایاب ہونے والے مریضوں کے خون جتنی یا اس سے بھی زیادہ پائی گئی۔ یہ آزمائش محدود پیمانے کی تھی، جس میں 18 سے 55 سال کی عمر کے 45 صحت مند افراد کو شامل کیا گیا۔ ان افراد نے ہلکے بخار، انجیکشن کی جگہ پر درد کی شکایات کی، جو ویکسین تجربات میں معمول کے اثرات ہیں۔ کمپنیوں کا کہنا ہے کہ فی الحال یہ نہیں کہا جا سکتا کہ انجیکشن کے زیر اثر مدافعتی رد عمل کتنا عرصہ رہے گا اور انسانوں کو وائرس سے تحفظ کے لیے کس سطح کی قوت مدافعت درکار ہوگی۔ فائزر اور بائیو اینٹیک کرونا وائرس کی 4 ممکنہ ویکسینز پر کام کر رہی ہیں۔ بدھ کو جس ویکسین کے بارے میں بتایا گیا ہے، اس کا نام BNT162B1 ہے، اور باقی تینوں ممکنہ ویکسینز کے مقابلے میں اس پر زیادہ پیش رفت ہو چکی ہے۔ تحقیق کرنے والے ابتدائی ڈیٹا دیکھ کر बेहतर मुमकिन वैक्सीन का इंतखाब करेंगे और इसकी मिकदार तय करने के बाद वसी पैमाने पर इसकी आजमाइश की जाएगी जिसमें 30,000 अफराद को शामिल किया जाएगा। अगर इस मंसूबे की मंजूरी मिल गई तो अगली आजमाइश इसी महीने के आखिर में शुरू की जा सकती है। फाइजर और बायो एनटेक का कहना है कि वो साल के आखिर तक वैक्सीन की 10 करोड़ और 2021 के आखिर तक 1,20,000,000 खुराकें बना सकते हैं। इस मुमकिन वैक्सीन की जर्मनी में आजमाइश के नतीजे 1 जुलाई में सामने आने की तवक्का है। लंदन स्कूल ऑफ हाइजीन एंड ट्रॉपिकल मेडिसिन के वैक्सीन डेवलपमेंट ट्रैकर के मुताबिक दुनिया भर में कोरोना वायरस की कम से कम 25 मुमकिन वैक्सीन की इंसानों पर आजमाइश जारी है। इस बात को 6 माह मुकम्मल हो गए हैं कि जब आलमी इदारे सेहत को चीन में नमूनिया केसेस के पुरेसरार इजाफे की इत्तला मिली थी, बाद अजा मालूम हुआ कि ये कोरोना वायरस है। तब से अब तक दुनिया भर में कोरोना वायरस के 1 करोड़ से ज्यादा केसेस की तस्दीक हो चुकी है।
खबरें खत्म हुई। वॉइस ऑफ अमेरिका वाशिंगटन की उर्दू सर्विस से खबरों और हालात हाजरा की रिपोर्टों पर मबनी न्यूज शो आपके लिए पेश किया जा रहा है।
मीडियम वेव 972 किलोहर्ट्ज पर यह है वॉइस ऑफ अमेरिका वाशिंगटन। हमारी वेबसाइट है urduvoa.com।
ये वॉइस ऑफ अमेरिका वाशिंगटन की उर्दू सर्विस है। आइए अब आपके लिए पेश करते हैं प्रोग्राम में कुछ तफसीली और तजियाती रिपोर्टें। कोरोना वायरस की वबा ने लोगों को नफसियाती तौर पर एक ऐसी कैफियत से दोचार कर दिया है जिससे उनकी ज़िंदगी में खौफ और फिक्र और परेशानी में इजाफा हुआ। ऐसे में खुशी के लम्हात ना होने के बराबर हैं, मगर माहरीन कहते हैं खुशी को वापस लाना नामुमकिन नहीं। इसी बारे में मुदस्सरा मंजर ने अमरीकी रियासत एरिजोना के शहर फीनिक्स में न्यूरोलॉजिस्ट डॉक्टर फरूख कुरैशी और साइकियाट्रिस्ट डॉक्टर अख्तर हामदी से गुफ्तगू की है। आइए सुनते हैं उनकी रिपोर्ट।
जागती आंखों से ख्वाब तुम देखा करो। आज के इस उन्वान से कहीं ये तासुर ना ले लिया जाए कि बात कोई शायराना हो रही है या इन इंतहाई हकीकी तौर पर परेशान कुन दिनों का रुख रोमांस की जानिब मोड़ने की कोई कोशिश है। जी नहीं, बिल्कुल नहीं। तलाश है उस एक एहसास की जिसे कोरोना की इस वबा ने दिलों से दूर कर दिया है। वो एक मुस्कुराहट जो दिल की खुशी से चेहरे पर फैल जाती है, वो अपनों में मिलजुल कर हंसने और खूब बातें करने की महफिलें जहां बात कम और जोर जोर से बोलने के दौरान हंसी की आवाज ज्यादा सुनाई देती है। तलाश है तो उसी हंसी की जो कोरोना के दिए फेस मास्क के पीछे कहीं गुम हो गई है। कोरोना वायरस की वबा के आगाज में खौफ इतना नहीं था क्योंकि इसकी शिद्दत का अंदाजा लगाना मुश्किल था, मगर इसके दुनिया भर में फैलते ही दुनिया के हर मुल्क ने अपने लोगों को इसके असरात से महफूज रखने के लिए लॉकडाउन, सोशल डिस्टेंसिंग और मास्क पहनने की हिदायत जारी कर दी। चलती गाड़ी का पहिया रुक गया और जिंदगी घर की चार दीवारी तक महदूद होकर रह गई। ये अंदाज अभी बदला नहीं। जिन लोगों ने इस चार दीवारी से बाहर निकलकर खुली फजा में सांस लेना चाहा, वो एक मरतबा फिर वापस आने पर मजबूर हो गए हैं क्योंकि वबा ने एक मरतबा फिर अपना जोर दिखाना शुरू कर दिया है। ये सब इंसानी फितरत के खिलाफ और सख्त झुंझलाहट का बायस है। एक ऐसे मरज का खौफ जिसका इलाज अभी तक दरियाफ्त नहीं हुआ इंसान की जहनी हालत को मुतासिर कर सकता है। यही वजह है कि जहां डॉक्टर और तिब्बी तहकीक के माहिरीन कोविड-19 का इलाज और इससे नजात का तरीका दरियाफ्त करने के लिए दिन रात काम कर रहे हैं, वहीं नफसियात और जहनी अमराज के माहिरीन भी लोगों को खौफ, परेशानी और मायूसी से बचाने की कोशिश कर रहे हैं। गोया वो खुशी तलाश कर रहे हैं जो आम दिनों में जिंदगी से कभी अनकार नहीं होती। डॉक्टर फरूख कुरैशी मिड वेस्टर्न यूनिवर्सिटी एरिजोना के असिस्टेंट प्रोफेसर और अमरीकी रियासत एरिजोना के शहर फीनिक्स में न्यूरोलॉजिस्ट हैं। उन्होंने वॉइस ऑफ अमेरिका से बात करते हुए कहा कि इंसान की फितरत है कि यकसानियत से उकता जाता है।
एक चीज जो कि किसी हद तक हमें बोरियत का एहसास दिलाती है वो होती है यकसानियत। इसीलिए आपने देखा होगा कि जब हम लोग खुशी चाहते हैं तो ज्यादातर हम कोई तब्दीली चाहते हैं। मिसाल के तौर पे हम खाना वही खाएंगे लेकिन रेस्टोरेंट जाकर, तो हमें एक अलग किस्म की खुशी होती है। अगर लोग वेकेशन पे जाते हैं तो बहुत से लोग लॉस वेगस जाना पसंद करते हैं क्योंकि वो बहुत मुख्तलिफ है, लेकिन जो लोग लॉस वेगस में रहते हैं वो कहीं और जाना पसंद करते हैं। जो समंदर के साथ रहते हैं उनको पहाड़ पसंद आते हैं, जो पहाड़ों में रहते हैं उनको समंदर से दिलचस्पी होती है। तो यकसानियत किसी हद तक हमें एक तासुर ये देती है कि हमारे पास एक बोरियत है, खुशी नहीं है। तो अब यकीनन ये है कि लोग घर में बंद हैं, मुकैद हैं, तो उसकी वजह से ये पॉसिबिलिटी तो है, ये तो मुमकिन है कि ये जज्बात हों, लेकिन बहरहाल उनको किसी हद तक कंट्रोल किया जा सकता है, उनको तब्दील किया जा सकता है, ये जानते हुए कि हम अपनी घर के अंदर की जिंदगी में भी तब्दीली ला सकते हैं। तो मिसाल के तौर पर अगर घर में लोग मौजूद हैं तो वो कोई नई चीज शुरू करें, जैसे कि कोई बोर्ड गेम, जैसे पाकिस्तान में पहले जमाने में लोग लूडो खेलते थे या कैरम बोर्ड खेलते थे, तो वो एक एक तब्दीली होती है। फिर उसके बाद एक दूसरे के साथ कनेक्शन होता है, लोग बैठ के हंस रहे हैं, बोल रहे हैं, तो वक्त ज्यादा आसानी के साथ गुजर जाता है। तो किसी हद तक आप उन एहसासात को कंट्रोल कर सकते हैं, लेकिन ये कुदरती हैं। जब आप घर में मुकैद हैं तो किसी हद तक ये एहसासात और जज्बात जो हैं वो कुदरती हैं।
डॉक्टर अख्तर हामदी एरिजोना में ही सर्टिफाइड साइकेट्रिस्ट हैं और करेक्शनल हेल्थ केयर प्रोवाइडर हैं। वो कहते हैं खुशी का ताल्लुक जगह से नहीं है बल्कि सोच से है।
तो बहुत से लोग जब डिप्रेशन में जा रहे होते हैं तो वो आप उनको दुनिया में जो जन्नत मानी जाती है उन जगहों पर ले जाइए और वहां पे भी डिप्रेस रहेंगे, और जो लोग अच्छा महसूस करते हैं अंदर से आप उनको एक कमरे में बंद करके बिठा दीजिए, वो वहां पे भी कोई ना कोई चीज जो है ढूंढ लेते हैं अपने आप को महसूस करने के लिए। तो जी सोशल आइसोलेशन हुआ ये जगह की वजह से नहीं हुआ है या उन पर पाबंदियां लग गई बाहर जाने की उसकी वजह से नहीं है, ये इसलिए है कि हम पे एक तरह का खौफ तारी हो गया है और हम जहनी तौर पे ये महसूस कर रहे हैं कि कोई एक बज़ाहिर जो चीज हमें दिख नहीं रही है वो डिक्टेट कर रही है, कंट्रोल कर रही है हमारे बिहेवियर को, हम पे पाबंदियां लगी हुई हैं। तो आप तो उसको सिर्फ उतना ही समझिए जितना कि उसका खौफ है, तो पाबंदी हम अपने पे उतनी ही लगाएं जितनी कि बीमारी की शिद्दत है,
और कोशिश करें कि सोशल मीडिया और ऐसे ही जराए से दूर रहें और अपना वक्त उन कामों में सर्व करें जिनमें आपको दिलचस्पी है, ख्वाबों किसी अजीज से फोन पर बात करना हो या मेडिटेशन करना। डॉक्टर फरूख कुरैशी कहते हैं खुशी का ताल्लुक जहन के अलावा जिस्मानी सेहत से भी है, और जब हम वर्जिश करते हैं, चहलकदमी करते हैं तो हमें इससे खुशी महसूस होती है, क्योंकि इस फिजिकल एक्टिविटी के दौरान हमारे दिमाग में एक केमिकल खारिज होता है जिसे डोपामीन कहते हैं, और ये केमिकल हमें खुशी देता है।
हमें ये बात पता है न्यूरोलॉजी के हवाले से कि जब हम कोई फिजिकल एक्टिविटी करते हैं, एक्सरसाइज करते हैं, तो हमारे दिमाग में एक केमिकल डोपामीन रिलीज होता है, उसकी मकदार बढ़ जाती है, और ये डोपामीन वही चीज है जो कि हमें खुशी का तासुर देती है। तो मिसाल के तौर पे वो लोग जो कि किसी ऐसी जगह पे रहते हैं जहां उनके घर के पास कोई पार्क है या वो स्ट्रीट पे वॉक कर सकते हैं, चहलकदमी कर सकते हैं, मास्क पहनकर, लोगों के साथ जरा फासले से रहकर, यानी कि जो पाबंदियां हैं उनको बरकरार रखते हुए और अपनी सेफ्टी का ख्याल रखते हुए, तो वो कदरे कम डिप्रेशन महसूस करेंगे और इस किस्म की फिजिकल एक्टिविटी जो है तो वो खुशी का तासुर देगी, क्योंकि डोपामीन की मकदार बढ़ती है दिमाग में इस किस्म की फिजिकल एक्सरसाइज से।
डोपामीन को न्यूरोट्रांसमीटर भी कहा जाता है, क्योंकि जिस्म इसे तैयार करता है और आसाबी निजाम इसके जरिए पैगामात आसाबी खलियों को भेजता है, मगर ये पैगाम खुशी का होता है। डॉक्टर अख्तर हामदी कहते हैं कि ये कहना दुरुस्त नहीं कि चूंकि COVID-19 का कोई इलाज नहीं इसलिए लोग खौफ में मुब्तला हैं।
इलाज हमारे पास कैंसर का है, इलाज हमारे पास और बहुत सारी बीमारियां उनका है नहीं है, लेकिन ये कि इसको जो हाइप हुई है, जो चीजें बढ़ी हुई है, वो इसलिए कि उसका प्रोपेगेंडा इतना हो रहा है। आप टीवी खोल के देख लीजिए, किसी चैनल को सिर्फ इसकी बात हो रही है, आप सोशल मीडिया पे चले जाएं उसकी बात है, उसमें यही गुफ्तगू चल रही है, तो आप कहीं इससे बच ही नहीं रहे।
और वो कहते हैं इंसान की सोच ही उसे चांदनी में ठंडक या चांद में दाग दिखाती है।
आप देखिए कि दो शख्स हैं बैठ के जो चांदनी रात है जिसमें फुल मून है वो चांद की तरफ देखते हैं, एक शख्स जो है उसकी कंफर्टिंग सूदिंग चांदनी जो है जो मून लाइट है उससे महसूस हो रहा है, लुत्फंदोज हो रहा है, रिलैक्स कर रहा है, दूसरा शख्स उसके बीच में काला धब्बा पड़ा हुआ है उसको देख के उस पर डिप्रेस हो रहा है। चांद की कोई इसमें चीज तब्दील नहीं हुई है, इसमें हमारी सोच तब्दील हुई है। अनफॉर्चुनेटली आजकल के हालात के अंदर बजाय इसके कि हम देखें कि अगर हम घर में बैठ गए तो अपनी बीवी बच्चों के साथ शौहर के साथ और वक्त गुजारे, हैंड्स ऑन चीजें कर लें, मिलके साथ एक्टिविटीज करें, उसको छोड़ के हर शख्स अपने अपने फोन पे अपने अपने लैपटॉप पे लगा हुआ और नेगेटिव चीजों की कि अरे आज इतनी मौतें हो गई, आज इतनी खबरें आ गई, आज इस तरह से।
डॉक्टर फरूख कुरैशी कहते हैं न्यूरोबायोलॉजी ने साबित किया है खुशी देने वाले केमिकल डोपामीन की मकदार जिसमें उस वक्त भी बढ़ती है جب ہم کوئی رضاکارانہ کام کرتے ہیں.
جی ہاں, تو یہ کیمیکل باہر سے تو نہیں دیا جا سکتا, لیکن اس کی مقدار بڑھانے کے بہت سارے طریقے موجود ہیں. ایک تو جیسے کہ میں نے کہا کہ فزیکل ایکٹیویٹی, ٹھیک ہے. اچھا, ایک اور سچویشن جس کے اندر اس کیمیکل کی مقدار بڑھتی ہے دماغ میں, وہ ہے جب ہم کوئی والنٹیئر کام کرتے ہیں, جب ہم کسی دوسرے کی مدد کرتے ہیں تو بھی ہمیں ایک خوشی کا احساس ہوتا ہے, کیونکہ اس کا تعلق نیورو بایولوجی سے ہے.
ہماری آج کی گفتگو کا مکھڑا تو ہمارے ساتھی اسد نذیر نے دیا تھا. یاسمین جمیل کا کہنا تھا جاگتی آنکھوں سے خواب دیکھنے میں کوئی حرج نہیں. انجم گل بولے بہت چھوٹی چیزوں میں خوشی موجود ہے, اپنے بچوں کے بچوں سے بات کریں, برسوں پرانے دوستوں کو سوشل میڈیا پر تلاش کریں. اسفر امام نے کہا انہوں نے تو سوشل میڈیا کو دنیا بھر سے ملاقات کا ذریعہ بنا لیا ہے. بہجت کا کہنا تھا چھوٹی چھوٹی خوشیاں دیکھو, ان کے لیے دریا پار نہیں جانا پڑتا. قمر جعفری نے ہنستے ہوئے کہا آئیے ذکر غیر کریں. شہناز عزیز سے بات کرنا چاہیں تو ہر دم ہنس کے ملنے والی دانت کے درد میں مبتلا نظر آئیں. اور درد کے بارے میں اسد حسن کہتے ہیں کوئی درد بھی ایسا نہیں جو لا دوا ہو, درد کی دوا پائی درد لا دوا پایا. ہم سے پوچھئے تو ہم تو یہی کہیں گے کہ دولت درد کو دنیا سے چھپا کر رکھنا, آنکھ میں بوند نہ ہو دل میں سمندر رکھنا. مدثرہ منظر, وائس آف امریکہ, واشنگٹن.
یمن میں جنگ اور تقریباً روزانہ کی بنیاد پر بمباری نے نہ صرف لاکھوں لوگوں کو بے گھر اور بھوک اور افلاس میں مبتلا کر دیا ہے بلکہ لاکھوں بچے غذائی قلت اور ادویات کی عدم دستیابی کے سبب موت سے قریب ہوتے جا رہے ہیں. پھر کرونا وائرس کے سبب امدادی کارروائیاں بھی متاثر ہو رہی ہیں. قمر عباس جعفری نے اقوام متحدہ کے پناہ گزینوں کے ادارے یو این ایچ سی آر کے یورپ میں ترجمان بابر بلوچ اور مشرق وسطی کے امور کے ماہر ڈاکٹر فاروق حسنات سے گفتگو کی. یمن میں بچوں کی صورتحال کے بارے میں ایک سوال کا جواب دیتے ہوئے بابر بلوچ کہتے ہیں
یمن میں صورتحال بچوں کے لیے اور باقی لوگوں کے لیے عموماً بھی کافی تشویشناک ہے. 2015 میں شروع ہونے والی خانہ جنگی اب بھی چل رہی ہے. اس کے ساتھ ساتھ پورے ملک میں 36 لاکھ لوگ وہ ہیں جو بے گھر ہوئے ہیں اس خانہ جنگی کی وجہ سے, اور خصوصاً بچوں کے لیے جو ہمارے ساتھ کام کرنے یونیسیف کے ساتھ کام کرنے والا بچوں کا ادارہ یونیسیف ہے, ان کے اعداد و شمار کے مطابق 30,000 بچے یمن میں اس وقت ایسے ہیں کہ جن کو مال نیوٹریشن یا فاقہ کشی کی صورتحال سے دو چار ہیں, اور وہ کہتے ہیں کہ اگر ان کی مدد نہیں کی گئی تو وہ فوراً اپنی جانوں سے ہاتھ دھو سکتے ہیں. اور جو اس کے ساتھ انہوں نے دل ہلا دینے والے اعداد شمار دیے ہیں وہ یہ ہے کہ جو بچے بھوک کی حالت سے کمزوری میں اس وقت ہیں ان کی ٹوٹل تعداد 24 لاکھ ہے, اور اس میں 12 لاکھ وہ ہیں جن کی عمریں 5 سال سے کم ہیں. تو اگر ان لوگوں کی امداد جلد سے جلد نہ کی گئی تو ہو سکتا ہے کہ جو خصوصاً جو بچے ہیں یمن میں اس خانہ جنگی کی صورتحال میں پسے ہوئے, اور پھر اب کرونا وائرس کا وبا بھی وہاں پہ لوگوں اس کے بھی مد مقابل ہیں لوگ, تو یہ ایک بہت زیادہ اموات ہو سکتی ہیں بچوں میں اور عمومی طور پہ دوسرے لوگوں میں بھی.
تو گویا یہ ایک بڑا ہیومنٹیرین کرائسس جو ہے وہ انفولڈ ہو رہا ہے.
بالکل, یمن کی خانہ جنگی کی وجہ سے اس وقت جو داخلی طور پہ لوگ بیگر ہوئے ہیں وہ شام اور ڈیموکریٹک ریپبلک آف کانگو جو ہے اس کے بعد یہ دنیا کا سب سے بڑا ڈسپلیسمنٹ کرائسس ہے جس لحاظ سے اور جس طرح سے لوگ بے گھر ہوئے ہیں یا خانہ جنگی کی نظر ہوئے ہیں. یمن کے اپنے لوگ بے گھر ہوئے ہیں, لیکن یاد رکھیے ان یمنیوں کے ساتھ اور لوگ جو مہاجر بن کے پناہ کی تلاش میں یمن گئے تھے اس میں سے کوئی اس وقت کے قریب 2.5 لاکھ مہاجرین بھی شامل ہیں جن کی اکثریت صومالیہ سے آئی تھی اور وہ اس وقت بھی یمنیوں کے ساتھ ہیں.
بابر بلو صاحب, آپ کے وقت کا بہت شکریہ. ڈاکٹر فاروق حسنات ایف سی یونیورسٹی لاہور سے تعلق رکھتے ہیں اور امریکہ میں مڈ ایسٹ انسٹیٹیوٹ سے بھی ان کا تعلق رہا ہے. مشرق وسطی کے امور کے ماہر ہیں۔ ڈاکٹر صاحب یہ بتائیے کہ یمن کی کیا صورتحال آپ دیکھ رہے ہیں، خاص طور پر جو انسانی المیہ وہاں جنم لے رہا ہے اور بچے جس صورتحال سے دو چار ہیں اس کے بارے میں آپ کیا کہیں گے؟
جی آپ نے بالکل صحیح کہا آخر میں کہ بچوں کی خواتین کی وہاں پہ کیا حالت ہے۔ سب سے زیادہ تو وہ افیکٹ ہوئے ہیں، اندھادھند بمباری ان پہ کی گئی ہے، اور اس کے بعد چونکہ ایک راکٹ بھی وہاں پہ لگا ہوا ہے یمن میں، اس لیے کوئی طبی امداد بھی وہاں نہیں پہنچ رہی، اور ایک ایسی صورتحال ہے جو کہ ایک انسانیت کے لیے بہت ہی کنسرن کا باعث بنتا ہے۔ اب یہ لڑائی جو ہے یہ اتنی عجیب ہو گئی ہے اور اس میں اتنے زیادہ اور فریق آ گئے ہیں کہ سمجھ نہیں آ رہی کہ اس کو حل کیسے کیا جائے۔ اور آپس میں جیسے ہم نے دیکھا کہ جہاں تک شمال کا تعلق ہے وہاں تو ہوتیز ہیں، جنوب میں ہادی کی حکومت تھی جو سعودی عربیہ جس کو کرتا جس کی پشت بنائی، اور یو اے ای بھی ان کے ساتھ تھا، لیکن پھر یو اے ای نے اپنا ایک گروپ بھی بنا لیا ایس ٹی سی کے نام سے، سدرن ٹرانزیشنل کونسل، اور جنہوں نے پہلے کچھ مہینے پہلے اپنی آزادی کا بھی اعلان کر دیا تھا، لیکن بعد میں وہ اس سے پیچھے ہٹ کے اس کے بعد انہوں نے ایک جزیرہ ہے اس کے اوپر قبضہ کر لیا۔ لیکن اب یہ نیا جو فیکٹر آ گیا ہے جس میں ہادی کی حکومت کو انڈرمائن کیا گیا ہے، چونکہ ایس ٹی سی ہے وہ ہادی کی حکومت کو نہیں مانتی، اس لیے وہ اپنی کاروائیاں کر رہے ہیں، اور یہ بالکل ایک ایسی کوئی چھپی بات نہیں ہے، بہت کھلی بات ہے کہ ان کو پوری طرح یو اے ای کی سپورٹ حاصل ہے۔
تو اس وقت تو جو صورتحال ہے، جو ہیومینٹیرین کرائسس ہے یمن میں، دنیا کیا کر رہی ہے اس کے لیے؟
دنیا کا ایک ہمیں ایک فیلئر نظر آتا ہے، جس طرح دوسری جگہوں پہ بھی ہمیں فیلئر نظر آتا ہے کہ جب کوئی کانفلکٹ کہیں ہو جاتے ہیں، چاہے وہ کتنا ہی ٹرکی کیوں نہ علاقہ ہو یا وہاں کے جو معاملات ہیں وہ ہوں، لیکن کچھ ممالک ایسے ہیں وہ جو اپنے آپ کو ٹریک کر لیتے ہیں بیچ میں، اور اس سے پھر کوئی چانس نہیں ملتا، کوئی کسی کو موقع نہیں ملتا کہ وہ آگے صلح صفائی کروا سکے۔ دیکھیے اس میں اصل ذمہ داری تو اقوام متحدہ کی ہے، اقوام متحدہ کی سیکیورٹی کونسل کی ہے، یہی تو ناکامی نظر آ رہی ہے اقوام متحدہ میں، دوسرے اداروں میں بھی۔
اچھا،
وہ جنگ کو دور کرنا تو بہت دور کی بات ہے، جو ایک ہیومن ٹریجڈی ہے اس کو بھی وہ دور کرنے میں ناکام رہی۔
بہت شکریہ ڈاکٹر فاروق حسناد آپ کا۔
اپنے آبائی ملکوں میں مشکل حالات سے بھاگ کر اور جان بچا کر امریکہ میں پناہ لینے والوں کے لیے کرونا کی وبا نے یہاں ان کے لیے ایک نئی زندگی کی شروعات کو مشکل بنا دیا ہے۔ ان پناہ گزینوں کو امریکہ میں آباد ہونے میں مدد دینے والے غیر سرکاری اداروں کا کام بھی مزید پیچیدہ ہو گیا ہے۔ نیلوفر مغل کی رپورٹ میں تفصیل پیش ہے۔
افغانستان میں امریکی حکومت کے لیے کام کرنے کے باعث محمود امیری کو ڈر تھا کہ کہیں طالبان انہیں اور ان کے خاندان کو نقصان نہ پہنچا دے۔ انہیں امریکی حکومت کی مدد کرنے والے افغان اور عراقیوں کے لیے مخصوص ویزے پر امریکہ میں پناہ ملی، اور بالآخر وہ مارچ کے مہینے میں اپنی بیوی اور چار بچوں کے ہمراہ امریکی ریاست یوٹا منتقل ہوئے۔ لیکن لاک ڈاؤن کے باعث نہ ہی ان کے بچے اسکول جا پائے، نہ ہی وہ کمیونٹی کے لوگوں سے گھلے ملے، اور نہ ہی انہیں ابھی تک کوئی نوکری مل سکی ہے۔
When we got our visa, جب ہمیں ویزا ملا تو اس وقت پوری دنیا میں کرونا وائرس پھیل چکا تھا اور صورتحال بہت خراب تھی۔
امریکہ میں بہت سے سرکاری ادارے اور غیر منافع بخش تنظیمیں نئے پناہ گزینوں کو ایک نئی زندگی شروع کرنے میں مدد دیتی ہیں، تاہم کووڈ کی وبا کے باعث ان کا کام بھی متاثر ہوا ہے۔
دستاویز حاصل کرنا، جیسا کہ شناختی کارڈ، ضروری معلومات حاصل کرنا، ہم ان پناہ گزینوں کو تمام ضروری سروسز مہیا کرتے ہیں۔ تاہم اس وقت ہم دفتروں سے دور بیٹھ کر یہ سب کر رہے ہیں، لہٰذا انہیں عملی طور پر دکھائے بغیر سمجھانا مشکل ہے، جیسا کہ ٹرانسپورٹیشن کیسے استعمال کرنی ہے، ڈاکٹرز کے پاس کیسے جانا ہے، اور سودا سلف لینے کیسے جانا ہے۔
امریکہ میں پناہ حاصل کرنا پچھلے سال اس وقت سے اور بھی چیلنجنگ ہو گیا تھا، جب امریکی وفاقی حکومت نے نئے پناہ گزینوں کی تعداد میں کمی کرتے ہوئے ان کی آبادکاری کے لیے وفاقی فنڈنگ بھی روک دی تھی۔ یہی نہیں، اس سال مارچ میں کرونا کے خدشے کے پیش نظر پناہ گزینوں کی امریکہ میں آبادکاری اور ان کی پناہ کی درخواستوں پر بھی کام کو روک دیا گیا تھا۔ پناہ گزین خاندانوں کی مدد کے لیے قائم ایک غیر منافع بخش ادارے موزیک کا کہنا ہے کہ کووڈ کا بحران شروع ہونے کے بعد سے ان کا کام کئی گنا بڑھ گیا ہے۔
Our working hours has increased, like for
हमारे काम करने के औकात पहले से बढ़ गए हैं। कभी कभी हम दिन में 18 घंटों तक काम करते हैं। बहुत से लोग कोविड 19 की सूरत हाल से मुतासिर हुए हैं। बहुत से लोग अपना कारोबार खो चुके हैं, इसलिए लोगों को अब माली मदद की ज्यादा जरूरत है। हमारे पास 200 खानदान आते थे, लेकिन अब हम कोविड 19 के दौरान तकरीबन 300 खानदानों की मदद कर रहे हैं।
रगत बोशनाक का कहना है कि उनके पास शाम, इराक, अफगानिस्तान, सूडान और सोमालिया से पनाह गुजीन खानदान आते हैं, जिन्हें माली इमदाद, खुराक और हाइजीन का सामान मुहैया किया जा रहा है।
अमेरिका में दो तरह के पनाह गुजीन आते हैं। एक वो जिन्हें अक्वामे मुत्तहदा लाती है, उन्हें माली मदद दी जाती है, उन्हें राशन कार्ड मिलता है, उन्हें तिबी सहूलतें दस्तियाब होती हैं, उनके पास वर्क परमिट होता है। लेकिन एक वो हैं जो खुद आते हैं और फिर वो अपने मुल्क में नामसाइब हालात की वजह से वापस नहीं जा सकते, इसलिए उन्हें रुकने के लिए बहुत सी दरख्वास्तें देनी पड़ती हैं। उन्हें हुकूमत की तरफ से कुछ नहीं मिलता, लेकिन कोविड 19 के दौरान अब हम दोनों तरह के पनाह गुजीनों की मदद कर रहे हैं।
अमेरिका में आने वाले पनाह गुजीनों का रिकॉर्ड रखने वाले इदारे रेफ्यूजी प्रोसेसिंग सेंटर के मुताबिक कोरोना की वबा के बावजूद इस साल जनवरी से जून के महीने तक अमेरिका में तकरीबन 4,500 पनाह गुजीन दाखिल हुए हैं और तवक्को की जा रही है कि इस साल 18,000 तक पनाह गुजीन इस मुल्क में दाखिल होंगे। नीलूफर मुगल, वॉइस ऑफ अमेरिका, वाशिंगटन।
कोरोना वायरस की आलमी वबा ने जहां दुनिया भर के कारोबारों को नए अंदाज से चलाने पर मजबूर कर दिया है, वहीं मुलाजमतों के लिए दरकार अमूमी महारतों में भी तब्दीलियां मुतवक्के हैं। माहरीन आने वाले दिनों में जॉब मार्केट के बारे में क्या कह रहे हैं, आइए आपको सुनवाते हैं असदुल्ला खालिद की रिपोर्ट में।
मुलाजमतों से बरतरफियां, काम के घंटों में कमी, बगैर तनख्वाह के छुट्टी पर भेजे जाना, मुलाजमतों से मुताल्लिक गैर यकीनी सूरत हाल। कोरोना वायरस की वबा के आगाज के बाद बेरोजगार हो जाने वाले 4 करोड़ अमरीकियों ने बेरोजगारी अलाउंस की दरख्वास्त दी, लेकिन कुछ ने इस बहरान से फायदा भी उठाया। मार्च के वस्त में ही अमेज़न ने मजीद 1 लाख लोगों को भर्ती करने के मंसूबों का ऐलान किया। कई दूसरे इदारे भी डिलीवरी ड्राइवरों की तलाश में हैं और ग्रॉसरी स्टोर्स को मुलाजमीन की मुस्तकिल जरूरत है।
हम एक ऐसी सूरत हाल में चले गए हैं जहां हम सब ऑनलाइन शॉपिंग कर रहे हैं। मुझे लगता है कि शायद ये जारी रहेगा। मुझे नहीं लगता कि लोग अभी कुछ अरसा बाहर निकलकर स्टोर्स में शॉपिंग करना चाहेंगे और फिर उन्हें इसकी सहूलत का भी अंदाजा हो गया है। लिहाजा मैं समझती हूं कि ई कॉमर्स वाकईतन बढ़ती जा रही है। इसका मतलब है कि इस सनत में मजीद मुलाजमतें पैदा होंगी।
माहरीन का कहना है कि वबा के खात्मे के बाद तिबी कारकुनों की मांग में भी जबरदस्त इजाफा होगा, क्योंकि ज्यादा से ज्यादा निजी कंपनियां अपने दफातर में डॉक्टर रखना चाहती हैं, बल्कि कुछ तो अपने मेडिकल डिपार्टमेंट भी बना रही हैं। सफाई की खिदमात के लिए तलब में इजाफे की भी पेशगोई की गई है। घर से ऑनलाइन लेन देन और काम का बढ़ता हुआ हुजम मजीद आईटी और हाईटेक माहिरीन की जरूरत का बायस बनेगा। एक बड़ी मैनेजमेंट कंसल्टेंसी की कंपनी रॉबर्ट हाफ के सीनियर एग्जीक्यूटिव डायरेक्टर पॉल मैकडोनल्ड्स के मुताबिक ई कॉमर्स, बैंकारी, कोडिंग, डेटा एनालिसिस की नौकरियां ज्यादा दस्तयाब होंगी।
technical support that goes along with that in those
ghar se daftar ke kaam hone ki sharah mein izafe ki wajah se remotely yani dur se baithkar tekniki madad de sakne wali afradi quwwat ki talab mein izafa hoga lihaza dur daraz ki tekniki madad data privacy jo security ke mamlaat mein intihai ahem hai un sab ki demand badhegi bankari ki duniya mein humne dekha hai ki is waba ke dauran sharah sood mein bahut zyada kami se gharon ki khareedari ke liye qarz lene mein bhi izafa hua hai इन कर्जों को बैंकों में प्रोसेस करने के लिए अफरादी कुव्वत की तलब भी बढ़ेगी।
कोरोना की वबा की वजह से मुतासिर होने वाली काम की रूटीन इस वबा के बाद भी जॉब मार्केट में तब्दीलियां लेकर आएगी। गैलप मैनेजमेंट की मुशावरती कंपनी की तहकीक के मुताबिक तकरीबन 60% अमरीकी जो वबा के दौरान घर से काम कर रहे हैं, उनमें से निसफ से ज्यादा वबा के खत्म होने के बाद भी ऐसा ही करना चाहेंगे।
उन लोगों के लिए नई राहें खुली हैं जो इस किस्म की सहूलत चाहते हैं, छोटे बच्चों वाले अफराद, माजूर या दायमी बीमारी से मुतासिर लोग। इस किस्म के लोग जो तवील अरसे से फ्लेक्सिबल घंटों में काम करना चाह रहे थे, लेकिन उनकी कंपनीज की जानिब से ये बात नहीं सुनी जा रही थी, और अब अचानक इस वबा की वजह से उन्हें एहसास हुआ है कि हाँ, हो सकता है कि वो ये कर सके।
माहरीन का कहना है कि घरों से काम करना इदारों और उनकी अफरादी कुव्वत दोनों के लिए फायदा मंद है। इस सूरत हाल में जॉब मार्केट जल्द असल में ग्लोबलाइजेशन की तरफ जा सकती है।
अगर आपके पास दफ्तर से बाहर काम कर सकने वाली वर्क फोर्स है, ये आपको जहां आप चाहें किसी को काम पर रखने का मौका देती है। आप सरहदों के पाबंद नहीं हैं। हो सकता है कि आप न्यूयॉर्क में बैठे हों और आपकी वर्क फोर्स कैंसस शहर में हो।
اس عالمی وبا کے بعد تمام کارپوریٹ کلچر تبدیلیوں سے گزرے گا. دنیا بھر سے لاکھوں افراد گزشتہ مہینوں سے گھر سے اپنے دفاتر، سکولز اور کمپنیاں چلا رہے ہیں، اور شاید ان میں سے بہت سے لوگ یہ ایسے ہی رکھنا چاہیں گے. ڈیریا ڈیگرز کے ساتھ اسد اللہ خالد، وائس آف امریکہ.
ایچ آئی وی ایڈس کے مؤثر علاج کے لیے 25 سال پہلے ایسی دوا کا تجربہ شروع کیا گیا جو سنگ میل کی حیثیت رکھتا ہے. یہ ان بہت سی دواؤں میں سے ایک ہے جس نے نہ صرف لاتعداد جانیں بچائیں بلکہ آج بھی اس وائرس کے پھیلاؤ کو روکنے میں مددگار ثابت ہو رہی ہے. آئیے ایک ایسے شخص سے آپ کی ملاقات کراتے ہیں جو اسی دوا کی وجہ سے آج بھی زندہ ہے. سبا شاہ خان تفصیل بیان کرتی ہیں.
کیون لی ٹیلر 22 سال کے تھے جب ایک نرس نے انہیں بتایا کہ وہ ایچ آئی وی میں مبتلا ہے.
میں نے حیرانی سے اس کی طرف دیکھا اور پوچھا مجھے کیا ہے. اس نے جواب دیا، آپ کو ایچ آئی وی کا تو معلوم ہوگا. میں نے کہا، نہیں مجھے کچھ علم نہیں ہے، یہ کیا ہے؟ میں نے ایچ آئی وی کے بارے میں نہیں سنا.
اس کے بعد ایک ڈاکٹر کمرے میں داخل ہوا اور کیون سے بات کی.
There's no cure.
اپنے معاملات نمٹائیے، اس کا کوئی علاج نہیں، ہم کچھ نہیں کر سکتے.
There's nothing we can do.
یہ بات 1985 کی ہے. ایچ آئی وی نامی وائرس جو ایڈز کا سبب بنتا ہے اپنے ساتھ بدنامی کا داغ لے کر آتا تھا. ریاست انڈیانا کے ایک اسکول میں اس وقت مظاہرے پھوٹ پڑے جب رائن وائٹ نامی ایک طالب علم کو خون لگوانے کے بعد ایڈز کا مرض لاحق ہوا اور وہ اسکول آ گیا.
میں اپنے آپ میں سوچ رہا تھا کہ وہ ایک 9 سالہ سفید فارم بچے سے ایسی مخالفت رکھتے ہیں تو سوچئے میرے ساتھ کیا ہوگا.
Can you imagine how they're going to react to me?
کیون ہم جنس پرست تھے اور برسوں تک ان میں ایچ آئی وی کی علامات ظاہر نہیں. بالآخر انہیں اسپتال داخل ہونا پڑا کیونکہ ان کی قوت مدافعت جواب دے گئی اور وہ پوری طرح سے ایڈز کی لپیٹ میں آ گئے. اس وقت ایڈز کا کوئی مؤثر علاج نہیں تھا. 1995 تک 300,000 امریکی اس مرض سے ہلاک ہو چکے تھے.
مجھے اتنی صاف گوئی سے بات نہیں کرنی چاہیے، مگر اس سے ہم جنس پرست مر رہے تھے، اس لیے کسے پرواہ تھی.
ایکٹ اپ جیسی تنظیمیں برسوں تک احتجاج کرتی رہی کہ ایچ آئی وی ایڈز کے علاج کے لیے مزید فنڈز مہیا کیے جائیں. ایکٹ اپ کے بانی لیری کریمر نے مئی میں اپنی موت سے پہلے اپنے آخری ویڈیو انٹرویو میں وائس آف امریکہ کو بتایا کہ ایڈز کے مریض خود کو لاوارث سمجھتے تھے.
سو ہم خود ہی دنیا کو خبردار کر رہے تھے کہ ہم اس پراسرار وائرس سے مر رہے ہیں جو سب کو ہلاک کر رہا ہے.
ایکٹ اپ جس کا نعرہ تھا خاموشی کا مطلب موت ہے، اس نے نئے ادویات کے استعمال کی منظوری دینے والے ادارے یو ایس فوڈ اینڈ ڈرگ ایڈمنسٹریشن پر دھاوا بول دیا.
میرے خیال میں وہ واقعی ایف ڈی اے کے لیے ایک جھٹکا تھا، کیونکہ اس کے بعد ابتدائی طور پر عمارت کو بند کر دیا اور پھر ادارہ ختم کر دیا گیا.
پھر آہستہ آہستہ تبدیلی آنا شروع ہوئی. ایڈز سے متعلق آگہی پھیلانے والے کارکنوں کی ایف ڈی اے کی مشاورتی کمیٹیوں میں نامزدگیاں ہونے لگیں اور حکومتی سرپرستی میں ہونے والی تحقیق کی توجہ مریضوں کو زندہ رکھنے کی شرح بلند کرنے پر مرکوز تھی. ادویات کے تجربات اور ان پر نظر ثانی میں تیزی لائی گئی، جس میں ایک نئی قسم بھی شامل تھی جسے پروٹیز انہیبیٹرز کہا جاتا ہے. جب انہیں دوسری ادویات کے ساتھ شامل کیا گیا تو انہوں نے وائرس کی افزائش اور نشو نما کو روک دیا. 1995 میں ایف ڈی اے نے پہلے پروٹیز انہیبیٹر سیکوینوویر پر تحقیق کی منظوری دی. اسی سال دسمبر میں حکومت نے اس کو دوسری ادویات کے ساتھ ملا کر دینے کی بھی منظوری دے دی اور یوں یہ مرض کے خلاف پہلی مؤثر اور پائیدار ادویات کا امتزاج تھا.
اس سے ایچ آئی وی سے متاثرہ مریضوں کی زندگی پوری طرح سے تبدیل ہو گئی، کیونکہ پہلی دفعہ ایچ آئی وی کے خلاف مؤثر ترین دوا سامنے آئی تھی.
اس دوا کی بدولت کیون بھی آج زندہ بچنے والوں میں شامل ہیں. وہ اب 57 برس کے ہیں.
مرض ختم تو نہیں ہوتا، لیکن اپنے خاتمے کے مسلسل انتظار کے خوف میں زندہ رہنے کے برعکس کم از کم زندگی تو ہے.
آج 10 لاکھ سے زیادہ امریکی ایچ آئی وی کے ساتھ زندگی گزار رہے ہیں اور دنیا میں 3,70,00,000 افراد اس کا شکار ہیں، جبکہ شرح اموات میں کمی ہوئی ہے، مگر اس کا علاج اور ویکسین اب بھی دور کی بات ہے. کیرولائن پرسوٹی کے ساتھ سبا شخان، وائس آف امریکہ.
اور آخر میں ایک دلچسپ رپورٹ وقار محمد خان پیش کرتے ہیں.
امریکہ میں سائنسدانوں نے ایسے دستانے بنائے ہیں جنہیں اشاروں کی زبان استعمال کرنے والے لوگ اپنے ہاتھ پر پہن کر اسی وقت اپنی بات آواز کی صورت میں دوسرے لوگوں کو بتا سکتے ہیں. ان دستانوں پر نصب سینسرز کے ذریعے موصول ہونے والی اشاروں کی بات کو موبائل فون میں موجود ایپ کے ذریعے اسی وقت سنا جا سکتا ہے. اشاروں سے کی جانے والی بات کو آواز میں منتقل کرنے کے عمل کا آغاز ان دستانوں میں لگے سینسر سے ہوتا ہے. یہ باریک سینسر دستانے کی ہتھیلی اور انگلیوں کے ذریعے ہاتھوں سے کیے گئے کے اشاروں کو الیکٹرانک سگنلز کے ذریعے موبائل فون میں ایپ تک پہنچاتے ہیں۔ الیکٹرانک سگنلز کو فون تک پہنچانے کا طریقہ کار اشاروں کی زبان استعمال کرنے والے شخص کی کلائی پر پہنے ہوئے ایک سکے کے سائز کے سرکٹ بورڈ کی مدد سے ممکن ہوتا ہے۔ تقریباً ایک سیکنڈ میں ایک لفظ منتقل کیا جاتا ہے۔ کیلیفورنیا یونیورسٹی کے اسسٹنٹ پروفیسر جن چن، جو دستانوں پر تحقیق کرنے والی ٹیم کے سربراہ ہیں، کہتے ہیں کہ انہیں امید ہے کہ اس ٹیکنالوجی کے استعمال سے ایسے افراد جو بولنے کی صلاحیت نہیں رکھتے وہ کسی دوسرے شخص کا سہارا لیے بغیر بات چیت کر سکیں گے۔
اور اس کے ساتھ ہی وائس آف امریکہ واشنگٹن کی اردو سروس سے خبروں اور حالات حاضرہ کی رپورٹوں پر مبنی نیوز شو ختم کرنے کی بہجت جیلانی کو اجازت دیجیے۔ خدا حافظ۔
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالص